नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। नेपाली कंग्रेसले पार्टीको 15 महाधिवेशन पुष 26 देखि 28 गतेसम्म काठमाण्डुमा गर्ने निर्णय गरेको छ। 15 महाधिवेशन फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन अघि कि पछि वा विशेष महाधिवेशन भन्ने विषयमा 1.5 महीना भन्दा बढ़ीको रस्साकस्सीपछि हिजो बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिबाट कार्यतालिका पारित गरेको हो। यो सँगै नेपाली कंग्रेस अब महाधिवेशनमा होमिएको छ, 15 महाधिवेशनमा होमिएको छ। त्यसपछि प्रतिनिधि सभाको निर्वाचन फागुन 21 गते निर्धारित, प्रतिनिधि सभाको निर्वाचनमा बढ़ीभन्दा बढ़ी नतिजा आफ्नो पक्षमा पार्नको लागि कंग्रेस अगाडि बढ़ने देखिन्छ। आज हामी 1.5 महीनाको सकसपछि तोकिएको 15 महाधिवेशन सँगै यसबाट आउने परिणाम लगायतका सन्दर्भमा कुराकानी गर्छौं। नेपाली कंग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बे हामीसँग हुनुहुन्छ। आङदम्बेज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब लामो रस्साकस्सीपछि हिजो यहाँहरू एउटा सहमतिमा पुग्नु भएको छ, नियमित महाधिवेशन चाहिँ निर्वाचन अगाडि भनेको पुसमा चाहिँ हजुर त्यो मितिमा चाहिँ महाधिवेशन गर्न सहमतिमा यहाँहरू निर्णय भएको छ। अब यो सहमति कसरी भयो? अब महाधिवेशन गर्नै नहुने एउटा पक्षको अडान थियो, सँगै नियमित होइन विशेष महाधिवेशन गर्नुपर्छ भन्ने अर्को पक्षको अडान थियो, र लामो समय यो विषयमा बहस पनि भयो। हिजो यहाँहरू कसरी सहमतिमा पुग्नु भयो?
अब चुनाव अगाडि गर्नु कि पछाडि गर्ने हो, नियमित गर्ने कि विशेष गर्ने हो भन्ने कुरा मात्रै हो। अधिवेशन गर्ने सबैको चाहना हो, होइन? अब त्यसमा चाहिँ नि आफ्नो आफ्नो तर्कहरू थिए, आफ्ना आफ्ना व्याख्याहरू विश्लेषणहरू थिए। अब त्यसलाई चाहिँ नै सबैजना बसिकन र चाहिँ नै विशेष महाधिवेशनको कुरा उठाएर 54% जो हाम्रा साथीहरूले चाहिँ नै आफ्नो माग दर्ता गराउनु भएको थियो आधिकारिक रूपमा विधान त त्यसलाई सम्बोधन गर्नु पनि थियो। त्यसले गर्दाखेरि यी सबै कुराहरूलाई राखिकन यसको निचोड निकाल्नको लागि चाहिँ नै अब यो 1.5-2 महिनाको भन्ने कुरो पनि भयो नि, यो बिचमा त धेरै चाडपर्वहरू पनि रह्यो, सँगसँगै चाहिँ धेरै साथीहरू चाहिँ यही बिचमा चाहिँ मृत्युवरण पनि भएको अवस्था थियो। त्यसले गर्दाखेरि जम्मा जम्मी हाम्रो भन्दा 15-16 दिन भन्नु पर्यो मिटिङको अवधि, र त्यही बिचमा चाहिँ आदरणीय पार्टी सभापतिजी उपचार पछाडि चाहिँ काठमाडौँ स्वदेश फर्किसके पछाडि त्यसले अझ चाहिँ सहमतिको बिन्दु पछ्याउनको लागि त्यो ठाउँमा पुग्नको लागि चाहिँ एउटा चाहिँ सहयोग पनि गरेको कारणले, र त्यसले गर्दा अन्तिममा गएर हामी सबै साथीहरू चाहिँ एक भएर चाहिँ हामीहरू निर्वाचनलाई फेस गर्नका निम्ति पनि अधिवेशनबाट चाहिँ नयाँ सोच नयाँ दृष्टिकोणका साथ नयाँ नेतृत्व लिएर चाहिँ अगाडि जानुपर्छ भन्ने पोरबाट चाहिँ एउटा सहमति पुगेको अहिलेको अवस्था हो।
अब महाधिवेशनको तोकिएको मिति हेर्ने हो भने करिब 1.5 महीना बाँकी छ यहाँहरूसँग। यसअघि 6 महीना अगाडि महाधिवेशनको मिति घोषणा भएर सो अनुसार कार्यतालिका बनाइन्थ्यो, तर एकदमै छोटो अवधिमा यहाँहरूले महाधिवेशन सम्पन्न गर्नुपर्छ। अर्कोतर्फ क्रियाशील सदस्यता विवाद नेपाली कंग्रेसमा यो लामो रोग जस्तै नै हो, सधैँ विवाद नै हुन्छ। अब यसपालि पनि क्रियाशील सदस्यताको विषय टुङ्गिएको छैन, यसमा कयौं विवादहरू आउन सक्ने सम्भावना छन्। अब यो समयको हिसाबमा यहाँहरू अब कसरी जानुहुन्छ? छोटो समयमा महाधिवेशन सम्पन्न गर्नु चुनौती छ यहाँ?
तपाईँले भन्नुभएको यो सही कुरा हो, किन भन्दाखेरि योभन्दा अगाडि जति पनि नेपाली कंग्रेसलाई गिजोल्यो र आज जुन चाहिँ विवादको जड चाहिँ सुरु भएको छ, देखिएको छ, यसको सुरुवातै चाहिँ क्रियाशीलबाटै भएको हो भन्दाखेरि कुनै अतिशयोक्ति हुँदैन। तर अब अहिलेको मितिमा आइसके पछाडि यो पछिल्लोचोटि हामीहरूले क्रियाशीललाई त्यो हदसम्मको डरलाग्दो चाहिँ विषयवस्तु भन्ने जुन खालको थियो त्योबाट छर्लक्कै झिकेर चाहिँ क्रियाशील भनेको सबैको पहुँचमा हुन्छ, यो कसैले रोकेर पनि हुँदैन। हिजो जो जो चाहिँ नेताको वरिपरि घुम्थ्यो, जो जो नेताको नजिकको थियो, उनीहरूले खल्तीमा बोकेर जाने, 6 महिना अगाडि बाँड्ने, आफ्नो आफ्नो ल्याउने, घर परिवारको चाहिँ हरेकलाई दिने र पुराना साथीहरू छोड्ने जुन खालको मनोवृत्ति थियो र त्यहाँबाट सुरु भएको विवाद थियो, अहिले त्यो सबै समाप्तै भएको छ। अहिले कसैले न क्रियाशील रोक्न सक्छ न छेक्न सक्छ न कसैले नवीकरण कसैको रोक्न सक्छ. त्यसले गर्दाखेरि क्रियाशील जो सबभन्दा ठुलो रोगको रूपमा चाहिँ नेपाली कङ्ग्रेसमा थियो त्यो चाहिँ अहिले सर्ट भएको छ. त्यसले गर्दा पनि हाम्रो धेरै समय चाहिँ त्यस कारण पनि बचत हुन्छ हाम्रो. त्यसले गर्दाखेरि चाहिँ हामी त्यो क्रियाशीलको विषयमा पनि र अन्य धेरै कुराहरू चाहिँ फेरि हामीले अब यो चोटि चाहिँ अरू सबैभन्दा पनि सिधै वार्डसँग सम्बन्धित हाम्रो चाहिँ संरचना हो विधानले चिनेको त्यो वार्डलाई नै वार्डदेखि सुरु भएको हाम्रो विशिष्ट जुन संरचना छ त्यसलाई चाहिँ बढी महत्त्व दिइकन हामीहरू चाहिँ यो क्रियाशील देखेर अन्य धेरै विषयवस्तुहरू पनि चाहिँ यहाँ बिचमा उठाउनु पर्ने उठेका जसलाई हामीले हिजो निर्णय त राखेका छैनौँ तर चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ यो एक दुई दिनभित्रमै सर्ट आउट गरेर जानुपर्ने भन्ने जुन कुराहरू उठेको छ त्यसलाई पनि सम्बोधन गरिकन हामीहरू जान्छौँ र यसलाई यो डेढ महिनाभित्र यो सम्भव छ. अगाडि नै हुन्थ्यो तर पनि अहिले केही बिग्रेन चाहिँ एउटा राम्रो सुरुवात भएको छ. यसले एउटा यसलाई हामी चाहिँ सही बेलामा टुङ्ग्याउँछौँ.
भनेपछि अब यो क्रियाशील सदस्यताको विवाद लगायतका अन्य विवादहरू जति पनि आउने सम्भावना छ ती विषयहरूमा चाहिँ विवाद नगर्ने सहमति एउटा केन्द्रीय स्तरमा भएर यो तालिका सार्वजनिक भएको हो.
होइन एउटा कस्तो विवाद नगर्ने सहमति भन्दाखेरि पनि विवाद हुने ठाउँ छैन नि किनभनेदेखि हिजो कसैले खल्तीमा राखेर राम्रा मान्छेलाई नदिने खालि आफ्ना मान्छेलाई हाम्रा मान्छेलाई घरका मान्छेलाई होइन नेताले चिनेका ती वरिपरि घुम्नेहरूलाई दिने खालको हुँदाखेरि पो ठुलो विवाद थियो गुनासोहरू थियो. तर अहिले त्यो नभइसके पछाडि धेरै ठुलो समय र धेरै ठुलो विवाद त त्यही सकियो. त्यसले गर्दाखेरि अन्य विषयवस्तुहरू जो चाहिँ हामीले आन्तरिक व्यवस्थापनमा मिलाएर चाहिँ अझै चाहिँ सबै साथीहरूलाई सम्बोधन गर्ने पाटोहरू छ त्यो विषयमा पनि हामीहरू यो एक दुई दिनभित्रै बसेर टुङ्ग्याउँछौँ त्यसलाई र क्रियाशील त धेरै जस्तो ठाउँहरूमा टुङ्ग्याएरै आएको छ र जे जे बाँकी छन् हामी बसिकन चाहिँ टुङ्ग्याउँछौँ यसलाई.
अब अझै पनि यहाँहरूले मिति तोकिसक्दा पनि कङ्ग्रेसको महाधिवेशन कहाँ त्यो समयमा हुन्छ र यो त निर्वाचन पछि हुन्छ यो त एउटा अहिलेको सहजीकरणका लागि मात्र तोकिएको हो भन्ने भनाइहरू पनि एकोर्माडा आइरहेको छ अहिले त्यो सन्दर्भमा चाहिँ यहाँ के भन्नुहुन्छ?
होइन अब यो त अब यो कोणबाट त्यो कोणबाट भन्दाखेरि पनि यस्तो राजनीतिक पार्टीको जीवनमा मात्रै होइन मान्छेको हरेक जीवनमा एउटा सकारात्मक पाटोबाट व्याख्या एउटा नकारात्मक पाटोबाट या चाहिँ एउटा आफ्नो अनुकूल एउटा चाहिँ समग्रमा सबैको अनुकूलमा आफ्नो आफ्नो विचारहरू व्यक्त भएकै हुन्छन् त्यो हरेक पाटोबाटै त्यसलाई अन्यथा लिनुपर्दा छैन. र अब हाम्रो अर्जुन दृष्टि भनेको चाहिँ पुसको 26-27-28 गतेभित्र चाहिँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नका निम्ति चरणबद्ध रूपमा हरेक चाहिँ हाम्रो संरचनाहरूको चाहिँ लाइट टुङ्ग्याउने त्यसलाई चाहिँ संस्थागत स्वरूप दिनेतिर हामीहरू लाग्छ.
अब त्यो सँगै सबैको चासो कङ्ग्रेसको नेतृत्व कसले लिएला भन्ने छ. आसन्न अब यो 15 महाधिवेशनबाट सभापति शेरबहादुर देउबा दुई कार्यकाल पूरा गरी विदाई हुँदै हुनुहुन्छ. विधानले दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नदिने व्यवस्था गरिसकेको छ. अब देउबाले अहिलेसम्म आफ्नो उत्तराधिकारीका रूपमा कसैलाई पनि अगाडि सार्नु भएको अवस्था छैन र आकांक्षीहरू पनि अब दुई तीनजना सभापतिका आकांक्षीहरू देखिनु भएको छ सन्दर्भमा. अब यो नेतृत्वलाई लिएर अब यहाँहरू कसरी अगाडि बढ्नुहुन्छ? अब यो समूह ऊ समूह भनेर यहाँहरूको गुट त छँदैछ नेपाली कंग्रेसमा होइन. अब नेतृत्वको विषयमा कस्तो अपेक्षा गर्न सकिन्छ 15 महाधिवेशन पछि?
अब तपाईँले अघि भने जस्तै निश्चित रूपमा अब यो चाहिँ अब संसदीय सभापतिजी चाहिँ विधान नपाउने भइसके पछाडि स्वतहरू चाहिँ पुराना जो जो प्रतिस्पर्धी हुनुहुन्थ्यो उहाँहरूले आफूलाई चाहिँ दावीदारको रूपमा चाहिँ प्रस्तुत गराउने भएको छ होइन. कतिपय नयाँ साथीहरू संस्थापनपट्टिबाट को हौ भन्ने ढङ्गबाट पनि त्यसले साथीहरूले चाहिँ अहिलेसम्म भनेको छैन सबैलाई इच्छा राखेकै होला नि भन्न चाहन्छु होइन. तर चाहिँ अहिलेसम्म यही हो भनेर उहाँहरूले घोषणा गरे अवस्था त्यो दिनमा अब अहिलेसम्म मैले ठ्याक्कै देखेको र सुनेको आधिकारिक रूपमा भने चाहिँ केन्द्रीय समितिमै घोषणा गर्ने कलेजीदेखि बाहेक होइन अब अरू सभापतिको रूपमा मैले चाहिँ घोषणा गरेरै बाहिर निस्किहालिएका छैन. तर बिस्तारी अब डेढ महिना त अब 5-7 दिनमा त खुलिहाल्नु होला नि त्यसमा पनि केही आपत्ति भयो. तर चाहिँ नि अब संस्थापनभित्र चाहिँ नै हिजो सभापतिजी शेरबहादुरजी हुँदाखेरि चाहिँ जुन खालको एउटा टिमवर्क थियो ठ्याक्कै त्यही खालको चाहिँ नै हुन्छ भन्ने कुरामा चाहिँ नि त्यस्तो खालको बाध्यता चाहिँ अहिले छैन. अब सबै साथीहरूलाई चाहिँ त्यही सोचमा त्यही चाहिँ एउटा लेभलमा होइन चाहिँ आपसमा बसेर फेस टु फेस चाहिँ आफ्ना धारणाहरू राखिकन चाहिँ कन्भिन्सिङ ढङ्गबाट आयो भने हुन्छ नि त तपाईँले अब नयाँ ढङ्गबाट नयाँ सोचका साथ चाहिँ 15 अधिवेशनमा चाहिँ नयाँ नेतृत्व आउने सम्भावनाहरू छ आउँछ
तर अब नयाँ नेतृत्व चयन चुनौतीपूर्ण देखिएको छ कंग्रेसमा अब पुरानो पार्टी लिगेसी बोकेको पार्टी छँदैछ र पुराना नेताहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने चुनौती छँदैछ अब यो सन्दर्भमा अब भनौं न अब कुन ढंगबाट अगाडि बढ़ला पार्टी अब भन्ने छँदैछ अब नयाँ नेतृत्वको आवश्यकता नयाँ नेतृत्वको माग पनि भएको छ अब यो सन्दर्भमा अब कतिको सकसपूर्ण देख्नुहुन्छ यहाँ नयाँ नेतृत्व चयन प्रक्रिया
होइन नयाँ नेतृत्व जस्तो पार्टी सभापतिजी जो सेवाजी हुनुहुन्छ उहाँले नउठेपछि त 15 अधिवेशन आउने जो कोही पनि नयाँ नेतृत्व हुने भयो नि होइन नयाँ नेतृत्व हो त्यसले गर्दाखेरि सोचले विचारले दृष्टिकोणले र चाहिने आउने जो कोही पनि उमेर समूहहरू चाहिने आफूलाई चाहिने उम्मेद्वारको रूपमा हाम्रो विधानले त त्यसलाई रोक्दैन होइन अब मान्छेले आफ्नो चोइस कुन ढङ्गबाट व्यक्त गर्छ ब्यालेटमा त्यो चाहिँ भोलिको दिनले देखाउने कुरा हो तर चाहिँ अब यो अब पार्टी सभापतिजीको एब्सेन्ट उहाँ चाहिँ नै नउठ्ने भइसके पछाडि जो कोही साथीहरू आउनुहुन्छ होइन उहाँहरू सबै नयाँ सोचका तर विचारले अहिलेको जयन्ती पुस्ताहरूलाई पनि सम्बोधन गर्न सक्ने र अहिलेको यो जुन खालको आन्दोलनले चाहिँ उठान गरेका धेरै त्यस्ता अनिर्णित विषयहरू छ त्यसलाई निर्णय पुर्याउँछु भन्ने चाहिँ विश्वसनीय सङ्कल्प व्यक्त गर्न सक्ने साथीहरू जो कोही आउन सक्नुहुन्छ
जसरी अब अहिले आकांक्षी सभापतिका आकांक्षीहरू देखिएका छन् संचार माध्यमहरूमा आएका छन् त्यो ती आकांक्षीहरूबाट एउटा सहमतिमा नेतृत्व चयन हुन सक्ने सम्भावना चाहिँ त्यो देख्न सकिन्छ जस्तो अब भावी प्रधानमन्त्री अब निर्वाचनमा भावी प्रधानमन्त्री एकजना नेतालाई अगाडि सारेर सभापति चाहिँ एउटा व्यक्तिले सभापतिको जिम्मा लिने अर्कोसँगै एउटालाई पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर निर्वाचनमा जाने जुन सहमतिको सम्भावना छ नि सहमति सहकारी एकता जुन काँग्रेसको नीति छ नि पुरानो त्यो सन्दर्भमा काँग्रेस अगाडि बढ्ने सम्भावना कतिको देखिन्छ
त्यो सम्भावना पनि छ तर त्यो सम्भावना कस्तो भन्दाखेरि सबै गुट चाहिँ निर्मूल भएर निर्विरोध हुने कोडबाट त होइन नि त फेरि होइन अब अधिवेशन त दुईटै या तीन त होला तर कुनै गुटभित्र त्यस्तो खालको समीकरण बनेर एउटा विचार समूहभित्र तिमी सभापति तिमी भोलिको प्रधानमन्त्री या चाहिँ केही त्यसरी बाँडिएर विचार समूहमा एउटा टिम बन्न सक्ला तर निर्विरोध एउटा मात्रै सभापति निर्विरोध हुने त त्यो त सम्भावनै हुने हुँदैन एउटा अलोकतान्त्रिक पार्टी अब यसो पनि नभनिहालौँ होइन अन्य पार्टीहरूमा त त्यो सम्भावना हुँदैन यो त लोकतान्त्रिक पार्टी हो होइन यसमा त तपाईँको चाहिँ निर्विरोध त्यो पनि पार्टीको केन्द्रीय महाधिवेशनबाट पार्टीको विचार दृष्टिकोण र सोच बोक्ने नेतृत्व छान्नका निम्ति निर्विरोध हुने त्यो त बिपीलाई त्यो सम्भावना भएन भनेपछि अहिलेको पुस्तालाई त गाह्रै हुन्छ नि
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ आजको अन्तरसंवादमा हामी नेपाली कंग्रेसको 15 महाधिवेशन पुष 26 28 गतेसम्मका लागि तोकिएको छ र महाधिवेशन तोकिसकेपछि को अवस्थाका सन्दर्भमा हामी नेपाली कंग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेसँग कुराकानी गरिरहेका छौं जस्तो अब यहाँ सहमहामन्त्री पनि हुनुहुन्छ वर्तमान कार्य समितिमा अब वर्तमान कार्य समितिको समीक्षा गर्ने बेला पनि आएको छ किनकि अब यो आखिर चरणमा आइसकेको छ माघसम्मका लागि यहाँहरूको पदावधि यो कार्य समितिको म्याद थप गरिएको छ अब यो विगत यो वर्तमान कार्य समितिले चाहिँ त्यति काम गर्न सकेन जस्तै अब क्रियाशील सदस्यता नवीकरणदेखि लिएर यो सानो काम पनि अलपत्र अवस्थामा राख्यो जसका कारण चाहिँ यो महाधिवेशनमा चाहिँ अब यो यसमा चाहिँ अलिकति समय लाग्ने कुराहरू आयो अब यो यहाँहरूको जुन खालको कार्यकाल रह्यो यो त्यति कस्तो रह्यो मूल्याङ्कन गर्दा अब हुन त यहाँ आफै स्वयं सहमहामन्त्री हुनुहुन्छ तथापि एउटा निष्पक्ष ढंगबाट समीक्षा गर्दा चाहिँ के यो अवधिमा चाहिँ यहाँहरूले पार्टीलाई न्याय दिन सक्यो वर्तमान कार्य समितिले न्याय दिन सक्यो त
होइन म यो अब यो मूल्याङ्कन भन्ने बडो अप्ठ्यारो चिज हो होइन तर म अघि मैले जुन केन्द्रीय अधिवेशनको सन्दर्भमा तपाईँले उठाउनु भएको एउटा विषयमा मैले धेरै विचार राखेँ जुन क्रियाशील सदस्यताको हो त्यो यदि यो पार्टीको ऐजहरू थियो भने होइन यदि यो पार्टीको चाहिँ क्रोनिक त्यो एउटा रोग थियो भने त्यो रोगको निदान चाहिँ नि यो कार्य समितिले खोज्यो त्यो क्रोनिक हो अरू बाँकी त देख्दाखेरि आफू त तन्दुरुस्तै देखिएको होला तर जुन रोगको किटान चाहिँ गरिकन त्यसलाई निपटारा गर्ने पाटोबाट जसरी यो कार्य समितिले काम गर्यो, सायद मलाई लाग्छ पार्टीको जीवनमा त्यो सबैभन्दा ठुलो एउटा चाहिँ त्यो एउटा निकास थियो। र त्यसले गर्दाखेरि म यो कार्य समितिको चाहिँ त्यो पाटोबाट हेरेर ल्याएर पार्टीलाई एउटा जीवन दिने सन्दर्भमा र पार्टी जसरी आन्तरिक व्यवस्थापनमा गयो र जसरी चाहिँ सबै साथीहरूलाई चाहिँ खोज्ने आफ्नो आफ्नो प्रतिस्पर्धा त हुन्छ हेर्नुहोस् पार्टीभित्र, र यो कोणबाट हेर्दाखेरि म त्यति निराशा भएको या त सम्पूर्ण सन्तुष्टि त जीवनमा कहिले पनि हुँदैन हेर्नु, त्यस्तो हुनु पनि हुँदैन, तर साह्रै असन्तोष व्यक्त गरेर त्यसले कुलकुरोमा हात लाउनु पर्ने खालको अवस्था चाहिँ होइन। त्यसले गर्दाखेरि मलाई लाग्छ चाहिँ अहिले अहिलेको हकमा यसलाई चाहिँ यसलाई ठिकै भन्नुपर्छ, राम्रै भन्नुपर्छ, यसलाई अझ राम्रो बनाएर लैजानुपट्टि चाहिँ आउनेहरूले गर्नु पर्यो अरे। त्यही हो,
अब पन्ध्रौं महाधिवेशन सम्पन्न गरिसकेपछि यहाँहरू निर्वाचनमा होमिनुपर्ने बाध्यता छ, फागुन 21 गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको छ प्रतिनिधि सभाको निर्वाचनको, र यो सन्दर्भमा अब पार्टीमा नयाँ नेतृत्व, नयाँ जोश जाँगर, र त्यो जोश जाँगर चाहिँ नागरिक चाहिँ प्रभावित हुने खालका, मतदाता प्रभावित हुने खालको हुनु यहाँहरूलाई त्यो बाध्यता छ, र अब पन्ध्रौं महाधिवेशनको नेतृत्व, नयाँ नेतृत्वमा निर्वाचनमा यहाँहरू उम्मेदै हुनुहुन्छ, त्यो सन्दर्भमा अब यहाँहरूसँग थुप्रै प्रतिस्पर्धी दलहरू पनि यो बीचमा आइसकेका छन्, प्रजातान्त्रिक भनिएका दलहरू पनि आफूलाई प्रजातन्त्रको भनौं न प्रजातन्त्रको मूल नारा अगाडि सारेर आएका दलहरू पनि यहाँहरूसँग छन्, ती दलहरूसँग पनि यहाँहरू चुनावमा लड्नुपर्ने हुन्छ, अब यो सन्दर्भमा अब के अनुमान गर्न सकिन्छ, अब निर्वाचनका लागि पन्ध्रौं महाधिवेशन पछि नेपाली कंग्रेस कुन ढंगबाट अगाडि बढ़ला?
होइन, हामीले बार बारै भनेको के हो भन्दाखेरि यो निर्वाचन वास्तवमा धेरै चुनौतीपूर्ण अवस्थामा हामीहरू गर्न गइराखेका छौँ, त्यसले गर्दाखेरि यो निर्वाचनलाई नेपाली कंग्रेसले सदैव आफ्नो प्रायोरिटीको फर्स्टमा राखेर होइन प्रायोरिटी बेसमा आफ्नो त्यहाँदेखि आन्तरिक जीवन भन्दाखेरि पनि यो राष्ट्रको जीवनको निम्ति मात्रै होइन समग्रमा हेर्ने हो भने हाम्रो यो चाहिँ डेमोक्रेसीकोदेखि लिएर हरेक कुराको पनि विषय हो यो निर्वाचन सम्पन्न हुन नसक्ने अवस्था रह्यो भनेपछि त्यसबाट चाहिँ उत्पन्न हुने कम्पनहरू सायद धेरै धेरै चाहिँ रेक्टर स्केलको हुन सक्दछ जसलाई थाम्न धेरै गाह्रो हुन्छ ग्रुपले, त्यसले गर्दाखेरि यो निर्वाचनलाई हामीले फर्स्ट प्रायोरिटीमा राखिकन यसका प्रति हामीले अर्जन दृष्टि दिएका हौ, परिणाम के ल्याउँछौ त्यसको निम्ति पनि हामी लड्छौँ, किनभने त्यसकै निम्ति पनि हामीहरूले चाहिँ पन्ध्रौं महाधिवेशनको आवश्यकतालाई चाहिँ विशेष गरी केन्द्रीय कार्य समितिमा पार्टीभित्र हामीहरूले राखेका हौ, त्यसकारण पनि यो पन्ध्रौं महाधिवेशनमा आएको नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दृष्टिकोणले यो हरेक अहिलेको उत्पन्न भएको कम्पनहरूलाई, आवाजहरूलाई, सोचहरूलाई पनि सम्बोधन गर्न सक्छ भन्ने एउटा विश्वासमाथि उभिएर हामीहरूले चाहिँ अधिवेशनको यो मागलाई चाहिँ हामीले अगाडि राखेको, किनभने आशंकाहरू धेरै छन्, जसरी यो सरकार चाहिँ सञ्चालन भइरहेको छ, जसरी सरकारका महत्वपूर्ण चाहे प्रधानमन्त्रीले हो, चाहे गृहमन्त्रीले, या चाहिँ अन्य कसैले, या चाहिँ त्यस्तो स्टेक होल्डरहरू जो हुनुहुन्छ आन्दोलनले सतहमा देखाएको चिनेका हामीहरूले, उहाँहरूले व्यक्त गरिएका अभिव्यक्तिहरूले पनि हामीहरू सशंकित छौँ, होइन अझै पनि हामी सन्तुष्ट भइसकेका छैनौँ कि यो सरकारले कसरी आफूलाई चाहिँ सबैको हो र निर्वाचन हाम्रो आवश्यकता हो भनेर चाहिँ त्यसमा अर्जुन दृष्टि दिन सक्दछ, हामीलाई विश्वास छैन, तर पनि हामीहरू आफै एजेन्डा सहित यो निर्वाचनको महत्त्वलाई महत्त्वपूर्ण ठानिकन हामीहरू निस्किएका छौँ, त्यसले गर्दाखेरि यो निर्वाचनमा परिणामले हामीलाई कहाँ पुर्याउँछ, परिणाम हाम्रो पक्षमा ल्याउनको निम्ति हामी भिडिरहेका छौँ, परिणाम जसको पक्षमा आए पनि मुलुकले जित्नुपर्छ भन्ने शर्तमा हामीहरू लाग्छौँ, र मुलुकले जित्ने शर्तमा चाहिँ लोकतान्त्रिक पार्टी भएको हुनाले पनि र सँगसँगै जेएनजीले उठाएका ती हरेक मुद्दाहरू जो अझै पनि अनिर्णित छ, अझै पनि त्यसले निष्कर्ष प्राप्त गर्न सकेको छैन, त्यसलाई टुङ्गोमा पुर्याउने कङ्ग्रेस नै हो भन्ने विश्वासमाथि उभिएर पनि हामीहरू यो निर्वाचनमा परिणाम ल्याउनेतर्फ र त्यही ढंगबाट चाहिँ जनतालाई आग्रह गरेर हामीहरू अगाडि जान्छौँ।
अब निर्वाचनमा सरसर्ती हेर्दा पुराना दल र नयाँ दल बीच प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ, अब पुराना दल नेपाली कंग्रेस सहित नेकपा एमाले जुन अघिल्लो सरकारमा सत्ता सहयात्री दलहरू पनि दलका रूपमा पनि रहेका थिए, अब यो सन्दर्भमा निर्वाचनमै प्रतिस्पर्धा गर्नका लागि पुराना दलहरू एक ठाउँमा मिल्ने, नयाँ दलहरू अब सहकारी अगाडि बढ़ाइसकेका छन्, छलफलमा रहेका छन्, अब पुराना दलहरूको भूमिका भनौं न, पुराना दलहरूको जुन अब गृहकारी निर्वाचन लक्षित गृहकारी चाहिँ कस्तो हुने अनुमान गर्न सकिन्छ? अब के नेपाली कंग्रेस र नेकपा एमाले सँगै गठबन्धन गरेर निर्वाचनमा जाने सम्भावना त्यो देखिन्छ
आजको मितिमा? म त्यो देखिराखेको छैन र किनभने यी सबै सम्भावनाहरूको त्यसले प्रयोग गरेर हामी यहाँसम्म आइपुगेका हौ नि त है। त्यसले गर्दाखेरि यी सबै सम्भावनाहरू त्यसले प्रयोग गरेर यो ठाउँमा आइसके पछाडि फेरि त्यही पुरानो सम्भावनाहरूको खोजी गरेर त्यसैबाट मात्रै त्यसले मेरो त्यहाँ भन्ने ढङ्गबाट जानुपर्छ भन्ने छैन। नयाँ ढङ्गबाट भोलि चाहिँ निर्वाचन सकिसके पछाडि जे परिणाम आउला त्यस पछाडि सरकार सञ्चालन गर्ने कुरामा चाहिँ लोकतन्त्रको सुदृढीकरणको निम्ति चाहिँ हिजोको सरकारले सुरु गरेका राम्रा कामहरू र चाहिँ अहिले जेएनजीले उठाएका चाहिँ हरेक त्यस्ता चाहिँ महत्वपूर्ण विषयवस्तुहरूलाई टुङ्गोमा पुर्याउनका निम्ति एउटा चाहिँ अनुभवी पार्टी र साथीहरूको चाहिँ आवश्यकता यदि सरकार र संसदमा पर्छ भनेपछि त्यतिखेर परिणाम आइसकेपछि सरकार सञ्चालन गर्ने कुरामा सोच्न सकिएला। तर आजको मितिमा नेपाली कङ्ग्रेसको अर्जुन दृष्टि निर्वाचनमा छ र हामीहरू सबै साथीहरूलाई चाहिँ समेटिकन नयाँ साथीहरूको आवाजहरूलाई चाहिँ समेटेर जाने चाहिँ
प्रतिबद्धता। अब निर्वाचनको मिति पनि आइसकेको छ, महाधिवेशन सम्पन्न गर्नुपर्ने चुनौती पनि कंग्रेसमा छ। अब महाधिवेशन पछि यहाँहरू निर्वाचनमा चाहिँ के लिएर जानुहुन्छ, त्यो के यो आम नागरिकका अपेक्षाहरू कसरी लिएर जानुहुन्छ निर्वाचनमा?
मैले अघि एउटा कुरा तपाईँलाई संकेत गरेको थिएँ किनभने अहिले हामीले केन्द्रीय कार्य समितिबाट हिजो हामीले केही महत्वपूर्ण विषयहरू निर्णय टुङ्ग्याएका छौँ होइन, र हामीले केही विषयवस्तुहरू लिखत गरेका छैनौँ। तर चाहिँ हाम्रा चाहिँ अब एक दुई दिनभित्रै मैले भने आज भोलि है यतिभित्रमा चाहिँ हामीहरूले टुङ्ग्याउनु पर्ने केही विषयवस्तुहरू छ, त्यो भने चाहिँ हाम्रो विधानसँग सम्बन्धित कुराहरू होइन, अनि हाम्रा चाहिँ अन्य विषयवस्तुहरू छ पार्टीभित्र उठेका मुद्दाहरू, त्यो सँगसँगै हाम्रो चाहिँ निर्वाचनको घोषणा पत्र पनि हामीहरूले बनाउनु पर्नेछ र निर्वाचनको घोषणा पत्र सँगसँगै अन्य धेरै साथीहरूले आफ्नो आफ्नो निर्वाचन केन्द्रित पनि होला, अहिले त केन्द्रीय घोषणा पत्रहरू हाम्रा चाहिँ दृष्टिकोणहरू हामीले बनाउँछ, त्यसले हामी युद्ध स्तरमा चाहिँ हामीहरू काममा लाग्ने त्यसरी एक दुई दिनभित्रमा हामी यो सबै कुराहरूलाई सर्टआउट गरेर तपाईँहरूलाई चाहिँ हामी प्रवक्ता मार्फत भन्छौँ।
अब गुटका कारण निर्वाचनमा नेपाली कंग्रेसले सोचे जति परिणाम आउन नसकेका विगतका उदाहरणहरू छन्। अब यसपालि पन्ध्रौं महाधिवेशनले त्यो गुटको अन्त्य गरी निर्वाचनमा हुमिने अवस्था सिर्जना गर्ने सम्भावना कति देख्नुहुन्छ यहाँ, कति अपेक्षा गर्न
सक्नुहुन्छ? हेर्नु, म एउटा म बडो स्पष्ट मान्छे, म यो कुनै गुट अन्त्य हुन्छ या गुट पनि नभनौँ होइन, यो विचार समूह अन्त्य हुन्छ भन्ने कुरा म विश्वासै गर्दिनँ क्या, त्यो विचार समूह चाहिन्छ भन्छु म होइन, त विचार समूह परिणाम आइसके पछाडि जितेर शासन चलाउने हो होइन, परिणाम आफ्नो पक्षमा आएन भने जसको पक्षमा गएको छ उसलाई सहयोग गरेर जाने हो होइन, म यो कुराको विश्वास गर्ने मान्छे र त्यसो हुनु पनि पर्छ। र सँगसँगै के भन्दा चाहिँ अहिलेको यो पन्ध्रौं महाधिवेशन पुराना गुटहरू सबै चाहिँ भताभुङ्ग भएको अवस्था हो, यो त्यो सत्य हो। अब नयाँ ध्रुवीकरण छ र त्यो पार्टीको जीवनको एउटा महत्वपूर्ण पाटो पनि हो, जसले नयाँ सोचका साथ अगाडि बढ्ने हो या पुरातन सोच सहित त्यही जडसूत्रवादमा चाहिँ अल्झिएर चाहिँ आफूलाई त्यही ढङ्गबाट चलाइराख्ने हो, यी यी कुराहरूमा चाहिँ वर्तमान पुस्ताले पनि आउने पुस्ताले पनि हरेकले यस कुरामा चाहिँ सोच्नुपर्छ भन्ने ठान्छु। त्यसले गर्दाखेरि चाहिँ अहिले यो गुट त्यो गुट भन्दाखेरि हामी सबै आफ्नो आफ्नो पक्षमा चाहिँ आफ्ना साथीहरूलाई टिकट मिलोस् या चाहिँ यो ढङ्गको यसो होस् भनेर आग्रह आफ्नो हुनुपर्दछ, तर पूर्वाग्रह कसैले पनि राख्नु हुँदैन किनभने च्यालेन्ज थुप्रै छ, त्यसले जे जस्तो परिणाममा हामी सल्लाह गरेरै टिकट पनि अहिले कसैले खल्तीबाट दिने होइन, पार्टी सभापतिजीले पनि त्यति धेरै चाहिँ अहिले टिकटमा चाहिँ इन्ट्रेस्ट हिजो एउटा इन्ट्रेस्ट हुन सक्थ्यो होला हिजोको विषयमा है, आजको मितिमा उहाँलाई फेरि आएर चाहिँ प्रधानमन्त्री बन्ने अवस्था त्यो पनि होइन भने पछाडि अहिले चाहिँ उहाँ पनि चाहिँ यसलाई त्यसलाई भन्ने पक्षमा हुनुहुन्न र हुनु पनि हुन्न वास्तवमा, अहिले उहाँ जसरी उहाँले चाहिँ पार्टीलाई अहिले निकास दिइराख्नु भएको छ होइन, उहाँले त जिम्मा दिएरै जानुभएको हो नि त होइन, त्यो उहाँकै उपस्थितिमा चाहिँ हामीले यो सबै टुङ्गोमा पुर्याउन सकौँ यतिको म्याद प्रेमका साथ भनेपछि त अब यो सानो कुरामा अल्झिने कुरो पनि छैन, त्यसले गर्दाखेरि त्यससम्ममा आग्रह रहन सक्छ होइन, तर आफ्नाले पाएन भने पूर्वाग्रह चाहिँ हामी चाहिँ अब हिजो जस्तो जान्छौँ या जान्छन् भन्ने चाहिँ मलाई लाग्दैन, त्यो जान पनि हुँदैन र सबै हामी एक भएर निर्वाचनलाई फेस गरौँ।
अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ। निर्धारित समयमै 15 महाधिवेशन यहाँहरूले सम्पन्न गर्नुहुन्छ र सहज ढंगबाट चाहिँ नयाँ नेतृत्व नेपाली कंग्रेसमा चयन हुन्छ भन्ने कुरामा चाहिँ विश्वस्त हुन सकिन्छ।
एकदम विश्वस्त हुनुहुन्छ।
हस्, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं नेपाली कंग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेसँग। विशेष गरी नेपाली कंग्रेसको 15 महाधिवेशनको मिति तोकिएको छ। महाधिवेशन यही पुस 26 28 गतेसम्मका लागि महाधिवेशनको समय तोकिएको छ, मिति तोकिएको छ र सँगै फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ र नेपाली कंग्रेसलाई यी दुई भनौं न महाधिवेशनसँगै महाधिवेशन लगत्तै निर्वाचनमा हुमिनुपर्ने बाध्यता छ, निकै चुनौतीपूर्ण छ। यो यी लगायतका विषयमा आज हामीले कुराकानी गर्यौं। यसँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।